यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अविरल वर्षाले मुलुकका विभिन्न भागको जनजीवन प्रभावित। चार दिन भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सचेत रहन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणको आग्रह। संयुक्त राष्ट्रसंघको 79औं महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन। नेपालले आफ्ना वन पहाड़ र नदी मार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको प्रधानमन्त्रीको भनाई। र पूर्वी भारतमा एक धार्मिक पर्व मनाउने क्रममा 46 जनाको मृत्यु। हिजोदेखि परेको अविरल वर्षाले मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण झापाका नदीहरूको जलसतहले खतराको तह पार गरेको छ। आज मध्याह 12 बजे गरिएको मापनमा झापाका कन्काईमा 3.8 मिलिलिटर र निन्दामा 122.28 मिलिलिटर जलसतह पुगेको हो। यसलाई खतराको पार मानिने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। यसै गरी मेची, रतुवा, बिरिङ, देउनिया लगायतका नदीहरूमा बाढ़ी आएको छ भने जिल्लाका थुप्रै शहर तथा गाउँ बस्ती डुबानमा परेको जनाइएको छ। बाढ़ी र डुबान परिरहेको प्रभावका विवरणहरू आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। निरन्तरको वर्षाले विभिन्न स्थानमा पहिरो खसेपछि राप्ती लोकमार्ग अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। केही स्थानमा पहिरो खसेको र केही स्थानमा सड़क भाँसिएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 कौरा स्थित भीमफेदी कुलेखानी फाखेल हुँदै काठमाडौँ जाने सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त सड़क बन्द भएको हो। स्थानीय प्रहरी सड़क डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्साउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले काठमाडौँबाट हेटौँडा जाने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ आउने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा भेरेटार, रवि, राँके सड़क र तमोर करिडोर सड़क अवरूद्ध भएका छन्। दुई दिनदेखि निरन्तरको वर्षाका कारण पहिरो खसेर सड़कमा थुप्रिएपछि र खोलामा बाढ़ी आउँदा ती सड़क अवरूद्ध बनेका हुन्। 24 गाउँपालिका स्थित सौर्यमा सड़कमा ठूलो ढुंगा खसेर तथा साँगुरीगढ़ी गाउँपालिकाको डाँडा बजारमा पहिरोका कारण भेरेटार, रवि, राँके सड़क अवरूद्ध भएको छ। यस्तै निरन्तरको वर्षाका कारण नावा खोलामा बाढ़ी आएसँगै हिजो बिहानैदेखि अवरूद्ध बनेको तमोर करिडोर सड़कको धनकुटा पाँचथर सड़क खण्ड पनि सञ्चालनमा आउन सकेको छैन। राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणले आजदेखि 4 दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाड़ी जिल्लामा आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। मनसून पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको बैठकले जल तथा मौसम विज्ञान विभागले 4 दिन देशभर भारी वर्षाको पूर्वानुमान गरेकोले अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन तथा तराई र मधेस क्षेत्रमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न पनि अनुरोध गरेको छ। यस्तै पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अप्नाउन तथा दाउरा निकाल्न, माछा मार्न, नदी किनारमा नजान प्राधिकरणले सबैमा अनुरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडो भन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79औं महासभालाई सम्बोधन गर्दै उहाँले विक्रमसम्म 2063मा वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ़ रहेको बताउनु भएको हो। संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसदले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरिसकेको उहाँले जानकारी दिनुभयो।
एज अ नेसन इमर्जिङ फ्रम कन्फ्लिक्ट, नेपाल डिपली अन्डरस्ट्यान्ड्स द प्रोफाउन्ड भ्यालु अफ पीस एन्ड पोलिटिकल स्टेबिलिटी। सिन्स द साइनिङ अफ द कम्प्रेहेन्सिभ पीस एकर्ड इन 2006, नेपाल हेज बिन फर्मली फोकस्ड अन कम्प्लिटिङ द पीस प्रोसेस एट द अर्लिएस्ट। इमिडिएटली आफ्टर द फर्मेसन अफ माई गभर्मेन्ट, Parliament passed a transitional justice bill to settle transitional justice issue once and for all. While we implement the law, we'll uphold victims' rights, including truth and justice. We'll also use reparations and reconciliation to heal the wounds and scars of conflict period. We appreciate support from international community, including the UN system, in this regard.
संक्रमणकालीन न्याय सम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरीब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश बीचको विरोधाभासमा रहेको उल्लेख गर्नुभयो। साथै उहाँले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्नुभयो। उहाँले समिट अफ द फ्यूचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो। वर्तमान र भावी पुस्ताको हितका लागि सम्मेलनले अनुमोदन गरेका तीन दस्तावेज कार्यान्वयन गर्ने दृढ़ संकल्प सबैले प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। नेपालको सबै क्षेत्रको विकासका लागि लामो समयदेखि अघि सारिएको कसैलाई पछाडि नछाडिने सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै उहाँले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवाधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राखेको प्रश्न पार्नुभयो। जलवायु परिवर्तनका कारण हामी बसेको पृथ्वी, जनता र समृद्धिमा गम्भीर चुनौती खड़ा गरेको बताउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले प्राचीन हिमालमा विशाल हिउँको भण्डार हराइरहेको र यो क्षतिले नेपालको सीमाभन्दा बाहिर रहेका अरबौं मानिसलाई पानीको उपलब्धतामा जोखिम उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपालले आफ्ना वन, पहाड़ र नदी मार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको बताउँदै यी प्रयासका बावजूद जलवायु परिवर्तनको मारमा देश परिरहेको यथार्थ सुनाउनुभयो। उहाँले हरितगृह ग्यास उत्सर्जनमा नेपालको शून्य योगदान भए पनि जलवायु परिवर्तनका प्रभावबाट पिरोलिरहेकाले न्यायका लागि आह्वान गर्नुभयो।
क्लाइमेट चेन्ज हेज इमर्ज एज द ग्राभेस्ट थ्रेट टु आवर प्लानेट पीपल एण्ड प्रोस्पेरिटी। माई ओन कन्ट्री नेपाल is particularly hard hit. We stand as one of the most vulnerable nations to climate change and are ranked as the 20th most disaster-prone country in the world. Of utmost concern is the alarming rate at which the pristine Himalayas, often referred to as the third pole, are losing their vast snow reserves. This loss threatens water availability for billions of people living downstream, extending far beyond the borders of my country.
प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष र महासभाको ब्यूरोका अन्य सदस्यहरूलाई निर्वाचित भएकोमा बधाई दिँदै उहाँहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपालले सहयोग गर्ने बताउनुभयो। साथै उहाँले महासभाका पूर्व अध्यक्ष डेनिस फ्रान्सिसलाई 78 सत्रको सफलतापूर्वक नेतृत्व गरेकामा धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले महासचिव एन्टोनियो गुटरेसलाई विश्वव्यापी चुनौतीको समाधानका निम्ति बहुपक्षीयतालाई सुदृढ़ पार्न निरन्तर समर्पणका साथ लागिपरेकामा आभार व्यक्त गर्नुभयो। उहाँले गत वर्ष नेपाल भ्रमण गरेर गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश तथा सगरमाथा क्षेत्रबाट हिमालको जलवायु विपत्तिमा परेको सन्देश दिनुभएको स्मरण गर्दै जलवायु परिवर्तनका दुष्प्रभाव विरूद्ध लड्न विश्वका सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। संयुक्त राष्ट्र संघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्क रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ। न्यूयोर्क स्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राष्ट्रपति बाइडेनले आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका साके सहित महासभामा भाग लिन पुग्नुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको 79 महासभामा अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79औं महासभामा भाग लिन हाल अमेरिकाको न्यूयर्कमा रहनुभएकी मन्त्री राणाले बिहिबार सम्पन्न एसिली कोअपरेशन डाइलेक एसिडीमा संलग्न देशहरूका मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो। सो बैठकमा उहाँले हिमालहरू पग्लिने क्रम तीव्र बन्दै गएकोले हिमताल फुटेर कहाँ कति बेला बाढ़ी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढ़ेको बताउनुभयो। यस्ता समस्याबाट नेपाल जस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढ़ी मारमा परिरहेको मन्त्री राणाको भनाई थियो। त्यसैले यी देशहरूलाई सहयोगको बढ़ी खाँचो परिरहेकाले क्लाइमेट जस्टिसका लागि क्लाइमेट फाइनेन्सिङको आवश्यकता रहेको उहाँले बताउनुभयो। यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढ़ाउन मन्त्री राणाले आग्रह गर्नुभयो। मन्त्री डाक्टर राणाले एसियाली देशहरूको यस्ता समस्यासँग जुझ्न कस्तो रणनीति बनाएर कसरी अघि बढ़ने र सबै खाले समस्याको समाधान कसरी गर्ने सोच्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक बिन्दुको अन्तिम तयारीमा रहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनु भएको छ। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढ़ाउनका लागि निर्वाचन प्रणालीका बाधा अड़चन हटाउन संविधान संशोधन गर्न लागि प्रष्ट पार्नुभयो। उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जात जातिको प्रतिनिधित्व स्थानीय रूपमा निर्वाचित गरेर ल्याउने समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरूबीच छलफल भइरहेको जानकारी दिनुभयो। आज सेप्टेम्बर 27 अर्थात 45औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउन लागि हो। दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा 45औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ। सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष 27 सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा संस्कृतिको विविधता रहेको बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्सपोको ललितपुरमा उद्घाटन कार्यक्रममा उहाँले सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परागत वेशभूषा तथा पहिरनको आफ्नै छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभयो। समृद्धिका लागि सम्पदा संरक्षण भन्ने मूल नाराका साथ हुन गइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र यिनको महत्व रहेकोले अन्तर्राष्ट्रिय स्तरमै प्रवर्धन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो। 2072 सालको भूकम्पले ढालेको धरहरा पुननिर्माणपछि सर्वसाधारणका लागि खुल्ला गरिएसँगै अवलोकन गर्न आउने दर्शकको भीड़ लागेको छ। यही असोज 3 गते संविधान दिवसको दिनदेखि खुल्ला गरिएको धरहरामा हालसम्म करिब 35,000 जनाले अवलोकन गरेको शहरी विकास मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
काठमाडौँको नेपालटारबाट धरहरा घुम्न आउनुभएकी 95 वर्षकी मित्र कुमारी ढुङ्गाना बुधबार दिउँसो धरहरा पुग्दा धरहराको 20 तलाबाट काठमाडौँ उपत्यकाको मनमोहक दृश्य निहाल्न वृद्ध वृद्धादेखि साना बालबालिका पनि त्यहाँ पुगेका भेटिए। धरहराबाट काठमाडौँको दृश्य हेर्न पाउँदा रमाइलो महसुस भएको बताउँदै जुम्लाकी 11 वर्षकी एलिसा राउत।
एक हप्ता अगाडि अनलाइनबाट काटेको टिकट भर्खर आज पाल पाइयो। यो भ्यू देखेर धेरै रमाइलो लाग्यो।
10औं संविधान दिवसको अवसर पारेर तीन गतेबाट सर्वसाधारणका लागि धरहरा खुल्ला गरिएसँगै यति बेला धरहरा अवलोकन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ। धरहरा अवलोकन गर्न आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि पुग्ने गरेका छन्। भारतको बेंगलोरबाट नेपाल घुम्न आउनुभएका शेषप प्रकाश कुशमनले धरहराबाट देखिएको दृश्यले मन नै लोभ्याएको सुनाउनुभयो। हरेक दिन बिहान 10:30 बजेदेखि अपरान्न 4:30 बजेसम्म खुल्ला रहने धरहरा बुधबार र सार्वजनिक विदाका दिन बन्द रहनेछ भने शनिबार खुल्ला रहनेछ। धरहरा अवलोकनका लागि निशुल्क अनलाइन टिकटको व्यवस्था गरिएको छ भने टिकट बुक गरेर आउने जोसुकैले सहज रूपमा प्रत्येक 2 घण्टामा 200 जनासम्म धरहरा चढ्न सक्नेछन्। अर्को व्यवस्था नहुन्जेलसम्म सर्वसाधारणले निशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ। शहरी विकास मन्त्रालयबाट धरहरा अवलोकनको व्यवस्थापनका लागि खटिनुभएका वीर सिंह भण्डारी:
दर्शकहरूको फोटो त एकदम बढी छ। सुरुमा चाहिँ नबुझेर अफलाइन नै आइदिनु भयो कि हामीलाई चाहिँ अनलाइन आइदियो भने हामीले यहाँ क्युआर स्क्यान चाहिँ रिड गराएर फटाफट हुन्छ। अफलाइन आइदियो भने यहाँ विवरण भर्नु पर्छ र बुक भइसक्यो हुन्छ दुःख पाउनुहुन्छ कि त्यही भएर भरेरै आइदिँदा चाहिँ राम्रो हुन्छ। अहिलेसम्म लगभग 35,000 जनाले चढिसक्नु भएको। अर्को व्यवस्था नभएसम्म निशुल्क रूपमा चढ्न पाउनुहुन्छ। सार्वजनिक विधामा विधेय हुन्छ। शनिबार चाहिँ खुल्छ, बुधबार चाहिँ बन्द हुन्छ।
2 वर्षमा सक्ने गरी 2075 साल कार्तिकमा धरहरा पुननिर्माण शुरू गरिएको थियो। भूकम्पपछि पुननिर्माण तथा पुनर्स्थापनाको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण 2078 साल पुसमा खारेज भएसँगै शहरी विकास तथा भवन निर्माण विभागले धरहराको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको छ। अझै पनि धरहरा परिसरको काम पूर्ण रूपमा भने सम्पन्न भइसकेको छैन। धरहरामा बाँकी रहेको निर्माण कार्य भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। ऐतिहासिक सम्पदा भए पनि धरहरा बहुउपयोगी आधुनिक भवनका रूपमा निर्माण भएको छ। पहिले 5 रोपनी क्षेत्रफलमा मात्रै फैलिएको धरहरा हाल 42 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। नयाँ धरहराको 3 तल्लामा भूमिगत पार्किङको व्वस्था छ, जसमध्ये हाललाई 2 र 4 पाङ्रे दुवै सवारी साधन निशुल्क रूपमा पार्किङ गर्न सकिनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
संवाददाता सरिता खनालको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा 37 बाल बालिका सहित 46 जनाको डुबेर मृत्यु भएको छ। बिहार राज्यको विपद व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालेको बाढ़ीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टा छुट्टै घटनाहरू मा उनीहरू डुबेका थिए। राज्यका 15 जिल्लामा मंगलबारदेखि डुबेर यी घटनाहरू भएका हुन्। अधिकारीहरूका अनुसार त्यहाँ डुबेका केही शवहरू अझै निकाल्न बाँकी रहेको छ। र पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परि मृत्यु हुनेको संख्या कम्तीमा 37 पुगेको स्थानीय अधिकारीले आज जानकारी दिएका छन्। झडपका घटनामा 150 भन्दा बढ़ी घाइते भएका छन्। पहिले अर्धस्वायत्त क्षेत्र रहेको कुर्म जिल्लामा इस्लामको सुन्नी र सिया सम्प्रदायसँग सम्बन्धित जनजाति बीच रक्तपातपूर्ण मुठभेड़ हुने गरेको छ। जुलाईमा भएको झडपमा 35 जनाको मृत्यु भएको थियो र जिर्गा आदिवासी संगठनले युद्ध विरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अविरल वर्षाले मुलुकका विभिन्न भागको जनजीवन प्रभावित। 4 दिन भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सचेत रहन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणको आग्रह। संयुक्त राष्ट्रसंघको 79 औं महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन। नेपालले आफ्ना वन पहाड़ र नदी मार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको प्रधानमन्त्रीको भनाई। र पूर्वी भारतमा एक धार्मिक पर्व मनाउने क्रममा 46 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।